नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म पुष्पराज अधिकारी
र म सम्झना कार्की।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय र शक्ति एफएमले तयार पारेको हो।
यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 MHz प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np www.inseconline.org र www.radioshakti.com.np मा लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ।
बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
आजको कार्यक्रममा हामीले राष्ट्रिय मानवाधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख तथा COVID-19 सन्दर्भमा आयोगले गठन गरेको केन्द्र स्तरीय मानवाधिकार अवस्था अनुगमन समितिका संयोजक यज्ञ प्रसाद अधिकारीसँग गरिएको कुराकानी।
पत्रकार साथीहरू, मिडिया कर्मी र तपाईँको चाहिँ यो मानवाधिकार कर्मीहरूको सुरक्षाको लागि मध्यकालीन, अल्पकालीन र दीर्घकालीन रूपमा चाहिँ तपाईँको योजना सहित कार्यक्रम ल्याउनु पर्ने
र लकडाउनको अवधिमा बागमती प्रदेशमा मानव अधिकार अवस्थाबारे तयार पारिएको रिपोर्ट हामीले कार्यक्रममा समावेश गरेका छौँ।
कार्यक्रम सुरु गरौँ। राष्ट्रिय मानवाधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख तथा COVID-19 सन्दर्भमा आयोगले गठन गरेको केन्द्र स्तरीय मानवाधिकार अवस्था अनुगमन समितिका संयोजक यज्ञ प्रसाद अधिकारीसँग गरिएको कुराकानी।
सुरुका दिनहरूमा हेर्दाखेरि अलिकति राहतमा तपाईँको पहुँचका कुराहरू, धेरै समस्याहरू देखियो। जुन सरकारको नीतिगत जुन ठाउँमा छ त्यहीँ बस्नुहोस् भनेर भन्ने एकातिर गभर्मेन्टले निर्देशन गर्यो, निर्देशिका जारी गर्यो। स्थानीय सरकारहरूले मेरो मतदाता जो हुनुहुन्छ, भोटर जो छ, उसलाई राहत दिन्छु, नागरिकता हेर्छु, त्यो ठाउँको मेरो बासिन्दालाई दिने हो, अरूलाई बाहिरबाट आएकोलाई दिन सक्दिनँ भनेर कतिपय स्थानीय सरकारहरूले विज्ञप्ति नै जारी गरे र कतिले पहुँचमा चाहिँ अप्ठ्यारो पारे, जसको कारणबाट आम रूपमा यो डेरामा बस्ने व्यक्तिहरू, मजदुरहरू, दैनिक ज्यालादारी गर्ने, दिनभरि काम गरेर एउटा चाहिँ तपाईँको हातमुख जोड्ने वर्गलाई चाहिँ अत्यन्त ठुलो कठिनाइ उत्पन्न भयो। PCRलाई प्रभावकारी बनाउन भनेर राष्ट्रिय मानवाधिकार आयोगले नेपाल सरकारलाई सिफारिस पनि गर्यो, तर त्यसमा त्यति धेरै प्रभावकारी रूपमा अगाडि बढ्न सकेन सुरुका दिनहरूमा।
कोरोनाको कारणले गर्दा जुन लकडाउन भयो, शिक्षा क्षेत्रमा अलि बढी प्रभाव परेको पनि देखिन्छ। जुन विद्यार्थीहरू विद्यालय जान पाएनन्, परीक्षा दिने समयमा परीक्षा दिन पाएनन्, यो अवस्थामा राज्यले कसरी व्यवस्थापन गर्न सक्छ?
अब यो विश्वव्यापी रूपमा अरू अरू देशहरूको उदाहरण पनि हेर्दाखेरि पहिलो अवस्था स्वास्थ्यको कुरा भएको हुनाले यदि यो जोखिममा बालबच्चालाई लाने, जुन सरकारले पनि अहिले स्पष्ट निर्देशन गरेका छ, गृह मन्त्रालयको हामी हेऱ्यौँ भने स्वास्थ्य मन्त्रालयले पनि यो 60 वर्ष माथिको उमेर पुगेका र 10 वर्ष मुनिका बालबच्चाहरूलाई घर बाहिर ननिकाल्नुहोस्, अत्यावश्यक बाहिर ननिकाल्नुहोस् भन्ने चाहिँ, किनभने त्यो जोखिम बढी हुनसक्ने उहाँहरूको चाहिँ अवस्थाले गर्दाखेरि हो। दोस्रो वैकल्पिक शिक्षा सिकाइका कुराहरू, वैकल्पिक जुन तपाईँको यति राम्रो कसैले उदाहरणको लागि पिक्चर बनाउँछ, राम्रो तस्विरहरू बनाउँछ, त्यसलाई चाहिँ त्यसैमा लगाउँ भने, अथवा हामीले घरेलु कामहरूमा पनि कतिपय अवस्थामा हामीले करेसाबारीका कामहरू, बारीको खेतीपाती, कृषि प्रधान देश हाम्रो छ, हाम्रो बालबच्चाहरूलाई यति इन्गेजमेन्ट अहिले चाहिँ तपाईँको उसमा कृषिमा लगाउन सक्यौँ, डिस्टेन्स मेन्टेन गरेर भने कृषिको फाइदा यो छ, यसरी लगाउनुपर्छ, यसरी गराउनुपर्छ, हामीले त यो मास्टर डिग्री अथवा यो ब्याचलर डिग्री दिउँ तर बच्चालाई एउटा राम्रो काउली फलाउन सिकाइनु, एउटा राम्रो चाहिँ तपाईँको हिजो हाम्रो परम्परागत ज्ञान सिपका कुराहरू कति धेरै छन् नि, त्यो परम्परा ज्ञान सिपका कुराहरूलाई हामीले दिनु उनीहरूलाई चाहिँ अति आवश्यक.
यो सबै कुराहरू गरिरहँदाखेरि मानव अधिकारकै विषयमा गर्दा राष्ट्रिय मानव अधिकार आयोगले चाहिँ सरकारलाई यो किसिमको ध्यान आकर्षणमा के काम गरिरहेछ त?
खाद्यान्नबाट कोही पनि मान्छे मर्न नपरोस्, कतिपय व्यक्तिहरू राइट टु यो तपाईँको फुड खाद्यान्न नै नपाएर चाहिँ तपाईँको रोजगारी पनि छैन, खाद्यान्न पनि छैन. त्यो कारणले मृत्युवरण गरेका घटनाहरू पनि आयो, जुन ज्यादै चुनौतीपूर्ण अवस्था हो र हामीले हेऱ्यौँ. क्वारेन्टिनको अवस्थाहरू सुधारका कुराहरूको लागि सरकारलाई भन्यौँ. पिसिआरलाई चाहिँ तपाईँको प्रभावकारी रूपमा अगाडि बढाउनमा सरकारलाई भन्यौँ. कृषि उपजहरू जुन उत्पादन गरेका कृषिका उत्पादनहरू छ त्यसलाई बजारीकरण गर्नको लागि त्यसलाई चाहिँ तपाईँको हामीले राज्यले विशेष भूमिका गर्नुपर्छ. बिउ मल बिजन सहज रूपमा चाहिँ उपलब्ध गर्नुपर्छ भन्ने बारेमा चाहिँ आयोगले सिफारिस गर्यो. पत्रकार साथीहरू मिडियाकर्मी र तपाईँको चाहिँ यो मानवाधिकार कर्मीहरूको सुरक्षाको लागि मध्यकालीन अल्पकालीन र दीर्घकालीन रूपमा चाहिँ तपाईँको योजनासहित कार्यक्रम ल्याउनु भन्यो. यो शिक्षकहरू जुन तपाईँको उसमा तपाईँको यो बोर्डिङ स्कुलका शिक्षकहरू धेरै चैत महिनादेखि नै धेरैलाई चाहिँ तपाईँको आधी तलब अथवा तलबै नदिने, जाहिरबाट निष्कासन गर्ने, पत्रकारहरूलाई चाहिँ तपाईँको जाहिरबाटै चाहिँ तपाईँको होइन सेवाबाटै निष्कासन गर्ने, पारिश्रमिक नदिने जस्ता कुराहरू गर्नुभएमा राष्ट्रिय मानवाधिकारले सिरियस कन्सर्न देखायो. त्यसैले यो विषयमा चाहिँ मानवाधिकार आयोगले 22 बुधे यसले चाहिँ आफ्नो सिफारिसहरू नेपाल सरकारलाई पठायो र प्रारम्भिक प्रतिवेदन पनि प्रकाशित गरिसकेको छ.
हुनुहुन्थ्यो राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख तथा COVID-19 सन्दर्भमा आयोगले गठन गरेको केन्द्र स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक यज्ञ प्रसाद अधिकारी.
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेकको आयोजनामा साउन 21 गते हेटौँडामा भएको बागमती प्रदेशको मानवाधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागीहरूले विपदको अवस्थामा राज्य जनताप्रति जनउत्तरदायी बन्न नसकेको गुनासो गरेका छन्। जोखिमको अवस्थामा राज्यका 3 तहका सरकारबाट भएका राहत वितरण, स्वास्थ्य तथा शिक्षा लगायतका विषयमा विभेदकारी काम भएको उनीहरूले बताएका छन्। यसै सम्बन्धी तयार पारिएको एक रिपोर्ट.
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले मोफसलका सञ्चार माध्यमहरूले नियतवश भन्दा पनि बाध्यताको कारण केही पत्रकारहरूलाई पूरा तलब दिन नसकेको अवस्था रहेको बताउनुभयो.
पत्रिका चलाउन सकेनन्, सञ्चार माध्यमहरू रेडियोहरू चलाउनु भयो तर चलाउँदाखेरि पनि पुरा दिन सकेनन्, कोहीलाई बिदा बस्ने अवस्था पनि देखियो. यो मोपसामा रहनेहरूको चाहिँ नियतले भन्दा पनि बाध्यताको कुराहरू धेरै रहे र उपत्यकाभित्र चाहिँ विशेष गरी नियतका कुराहरू पनि बढी रहे.
पत्रकार सुरेश श्रेष्ठले मानव अधिकारको सुनिश्चितता राज्यबाटै हुनुपर्ने बताउनुभयो. राज्यले मानिसको आधारभूत अधिकारलाई पनि सुनिश्चित गराउन नसकेको उहाँले बताउनुभयो.
मानव अधिकारको सुनिश्चित राज्यबाट भएन भने तपाईँ हामीले गएर कुनै दलका सङ्गठनका मान्छेले संस्थाका मान्छेले गएर हुनेवाला छैन. यो त राज्यको तर्फबाट प्रतिबद्धता खोज्ने हो र राज्यको भूमिका कति, हामी त के हो भने हामी त कतिसम्म म चाहिँ रिपोर्टिङको क्रममा हेर्छु, निराश हुनुपर्ने चाहिँ कुरा के भने प्रयत्नै नगर्दा त मजा भएन, प्रयत्न गर्दा गर्दै भावै हो. स्वास्थ्यको कुरा गर्नुहुन्छ भने अब सरकारै भ्रष्टाचारमा पुष्टि भयो भने जस्तो छ, अनि सरकारले नागरिकलाई कसरी सुनिश्चित गर्ने?
मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा अधिवक्ता अप्सरा बस्नेतले लकडाउनको अवधिमा महिला तथा बाल बालिका धेरै प्रभावित बनेको बताउनुभयो, जसको प्रभाव अदालतमा अहिले देखिँदै आएको उहाँको भनाइ छ.
यो लकडाउनको पिरियडमा चाहिँ महिला तथा बालबालिकाहरू चाहिँ बढी प्रभाव, हुन त सबैजना हामी प्रभावितै भयौँ, त्यसमाथि पनि महिला तथा बालबालिकाहरू चाहिँ म्याक्सिममै प्रभावित भएको र उहाँहरूले चाहिँ म्याक्सिममै हिंसा सहनु परेको कुराहरू पनि देखेर त्यसको प्रभाव अहिले परिरहेछ अदालत. सम्बन्ध विच्छेदका मुद्दा अहिले दिनको 3-4-5 मुद्दा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भइरहेका छन्, त्यसको प्रभाव हो त्यो.
बाल संरक्षण समिति बागमती प्रदेशका सदस्य तथा सिबिन बाल हेल्पलाइनका जिल्ला संयोजक झविन्द्र गेवालीले लकडाउनको अवस्थामा जिल्लाको बाल गृहको अवस्था नाजुक रहेको बताउनुभयो. यसै गरी मकवानपुरमा अझै बाल विभाग कायमै रहेको बताउनुभयो.
मकवानपुर जिल्लाकै सन्दर्भमा त चाहिँ बाल विभागको अवस्था साह्रै नाजुक जस्तो लाग्यो मलाई अहिले पनि. 34 चाहिँ हामीले चाहिँ लकडाउनमै बाल विभाग केसहरू पनि हामीले रेस्क्यु गरेर ल्यायो, गढीको 7 हामीले फेला पार्यौँ. त्यो लकडाउनले गर्दाखेरि बाल विभाग बढ्छ भने यहाँ त विश्वास थिएन. अहिले हाम्रो 11 बालगृहमा 226 बच्चाहरू चाहिँ मकवानपुर जिल्लामा चाहिँ बस्दा रहेछन्।
यस्तै संचार उद्यमी रामकुमार एलनले टेलिभिजन र रेडियो सञ्चालनको तयारी गरिरहेको अवस्थामा कोभिडको कारण सुरु हुनु अगावै धराशायी हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँले जिल्लाको स्वास्थ्य अवस्था आम जनताको पहुँचभन्दा बाहिर रहेको बताउनुभयो।
हामीले अहिले बागमती टेलिभिजन यहाँको एउटा शक्ति एफएम सञ्चालनको तयारी गरिरहेको, यो सबै लकडाउनले चकनाचुरै हुन अलिअलि बाँकी राखिरहेको। स्वास्थ्य सेवा एकदम पहुँच बाहिर छ, पास पहुँच बाहिर छ, समन्वय एकदम कम छ। स्थानीय सरकारले केही राम्रो काम गरेको छ, मकवानपुरको मात्रै हक मैले गरेँ केही गरेँ। अर्को सबभन्दा पावरफुल हाम्रो यहाँ सङ्घीय सरकारको प्रतिनिधि सिडिओ छ, सिडिओ र प्रदेश सरकारको चाहिँ भेट भएन कि जस्तो चाहिँ एकदम महसुस गरेको छु मैले। तरकारी र कुखुरा व्यवसाय एकदम मारमा छ।
माइती नेपालकी जिल्ला संयोजक माया लामाले महिला हिंसाका घटनाहरूमा वृद्धि भएको बताउनुभयो। लकडाउनको समयमा महिला र पुरुष आत्महत्याको घटनामा वृद्धि भएको उहाँले बताउनुभयो।
लकडाउनको बेलामा चाहिँ यहाँले सुन्नुभयो, आत्महत्या एकदमै बढी मकवानपुर जिल्लामा चाहिँ दुई दिनमा एउटा आत्महत्या भन्ने कुराहरू आयो। महिला पुरुष बराबर चाहिँ आत्महत्या भएको चाहिँ हामीले देख्यौँ। अर्को कुरा चाहिँ यो बालिका यौन दुर्व्यवहारको कुराहरू आयो अनि यौन दुर्व्यवहार भए पनि उहाँहरूको चाहिँ अब एकदमै टाढा टाढा चाहिँ हुने, त्यसपछि उहाँहरू रिपोर्ट गर्न नआउने, रिपोर्ट चाहिँ भएन।
मानव अधिकारको अभियन्ता एवं अधिवक्ता दिपेन्द्र ढकालले जनताको पहिलो अधिकार बाँच्न पाउने अधिकार नै राज्यबाट सुनिश्चित हुन नसकेको बताउनुभयो।
पहिलो अधिकार त बाँच्न पाउनु पर्यो र संक्रमण बढ्न दिनु भएन। अब त्यस कारणले मैले भन्नु खोजेको अल्टरनेटिभ वे के त, राज्यले त्यो शिक्षाको लागि विद्यार्थीको लागि चाहिँ अल्टरनेटिभ उपाय चाहिँ केही पनि अप्नाउन सकेन र यति बेला कुनै पनि प्याकेजहरू ल्याइदिएन।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञ प्रसाद अधिकारीले कोरोना भाइरस COVID-19 नियन्त्रण र रोकथामका लागि सरकारले अवलम्बन गरेका नीतिहरू प्रभावकारी बन्न नसकेको बताउनु भएको छ। यसै गरी फ्रन्ट लाइनमा बसेर मानव अधिकार रक्षाको लागि खटिएका पत्रकार अधिकार कर्मीहरूमाथि दुर्व्यवहारका घटना हुनु निन्दनीय भएकोले आयोगले सरकारलाई 22 बुँदे सुझाव पेश गरेको पनि प्रदेश प्रमुख अधिकारीले बताउनुभयो।
जोखिमको बेलामा यो विभेदकारी डिसिमेटरी व्यवस्था गर्नुहुन्न थियो, यो राहत लिने कुरा भने यो मायाको कुरा होइन, सम्मानपूर्वक। अहिले हाम्रो संविधानले व्यवस्था 16 किन गर्यो, हरेक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार, यो बाँच्न पाउने सम्मानपूर्वकको चाहिँ के हो भने दुर्व्यवहार भयो अलिकति।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले लकडाउनको कारण देखाउँदै उद्योग तथा सञ्चार गृहले कामबाट निकाल्ने, बेतलबी विदामा बस्न बाध्य पार्ने किसिमका मानव अधिकार विरोधी क्रियाकलापहरू बढ्दै गएको बताउनुभयो।
सञ्चार गृहहरूले चाहिँ एकजना पत्रकारहरूलाई निकाल्यो अरे, एकजनालाई चाहिँ काम नगर्नु भन्यो अरे भनेर चाहिँ यस्तै खालको अरू संस्थाहरूमा पनि त्यो खालको आइरहेको छ। अरू उद्योग प्रतिष्ठानमा पनि यस्तो भयो अरे, अथवा आधा आधा महिनाको चाहिँ तलब दिने भयो अरे आदि इत्यादि कुरो सुन्दै आइरहेको छ। यो बाहेक अरू कुराहरू पनि जस्तो यसले चाहिँ उत्पादन, उत्पादकत्व, बजार व्यवस्था यी सबै कुराहरूलाई डामाडोल बनाएको छ। स्वास्थ्यको कुरा गरिरहेछौँ, स्वास्थ्यमा पनि हामी कोभिडकै कुरामा बढी केन्द्रित भएको छ। त्यो बाहेक अरू सामान्य स्वास्थ्य, अरू नियमित स्वास्थ्यका कुराहरू हामी ओझेलमा परिरहेका छौँ। त्यसले गर्दा ती गम्भीर विषयहरू चाहिँ छायामा पर्नु हुँदैन।
यो रिपोर्टसँगै हाम्रो निर्धारित समय सकिने लागेको छ।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्या हुनु। जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौ गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा, खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडा। हामीलाई bagmati@insec.org.np पत्र पठाउन र facebook.com/insec रेडियोमा कमेन्ट लेख्न सक्नुहुन्छ।
अवस्थ यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट प्रविधिमा सहयोग गर्नुहुने मनोज देवकोटासँगै
म सम्झना कार्की
र म पुष्पराज अधिकारीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ साता।